السلام عليكم ورحمة الله. أذان دي أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم خير المغضوب عليهم ولا الضالين الحمد لله کہ قادیان کے تاریخی اور تاریخ ساز 100 سالہ جلسے میں شمولیت کے بعد ہمارا وفد خدا تعالیٰ کے فضل کے ساتھ میں خیر و خوبی اس عارضی ادارے ہجرت میں واپس پہنچ چکا ہے. یہ جلسہ بہت ہی مبارک تھا, بہت سی برکتیں لے کے آیا, بہت سی برکتیں حاصل کرنے والا تھا, اور میں یقین رکھتا ہوں کہ انشاءاللہ اس جلسے کی برکات اور اس کے بعد اترنے والے اللہ کے فضل ہماری اگلی صدی کے گھروں کو بھر دیں گے اور بہت دور رس نتائج اس کے ظاہر ہوں گے. اس سلسلے میں مختلف پہلوؤں سے میں جماعت کو متنبہ آگاہ کر چکا ہوں کہ جماعت احمدیہ کی اس نئی صورتحال میں کیا کیا ذمہ داریاں ہیں. مختصراً بعض امور سے متعلق آج بھی میں اس مسئلے پر گفتگو کروں گا, لیکن اس سے پہلے میں ان تمام احباب جماعت کا شکریہ ادا کرنا چاہتا ہوں جنہوں نے اس جلسے کو کامیاب بنانے میں بھرپور محنت اور اخلاص اور لگن اور وفا کے ساتھ حصہ لیا اور غیر معمولی قربانی کا مظاہرہ کیا. کچھ کام کرنے والے تو ایسے تھے جو لمبے عرصے سے قادیان کے اس جلسے کو کامیاب بنانے کے لیے منصوبے بھی بنا رہے تھے, ان پر عمل درآمد کرنے میں بھی حصہ لے رہے تھے, اور کافی لمبا عرصے تک یہ خاموش خدمت اس جلسے کی کامیابی پر منتج ہوئی ہے. اور خدمت کرنے والے بعد میں شامل ہوئے, قافلہ در قافلہ خدمت کرنے والوں کا ہجوم بڑھتا رہا, لیکن آغاز میں کچھ ایسے افراد کو خدمت کا موقع ملا ہے جو ایک لمبے عرصے سے مسلسل بڑی محنت اور توجہ اور حکمت کے ساتھ اپنے اپنے فرائض سر انجام دیتے رہے. ان میں سب سے پہلے تو یونائٹڈ کنگڈم کے امیر آفتاب احمد خان صاحب کا نام قابل ذکر ہے, ان کو بھی احباب اپنی دعا میں یاد رکھیں. بیرونی دنیا سے جس حد تک ہندوستان پر اثرات مترتب ہو سکتے تھے ان کو منظم کرنے میں اور ان کو بروئے کار لانے میں آفتاب خان صاحب نے بہت ہی غیر معمولی خدمت کی ہے. اس کے علاوہ مجھے یہاں مرکزی مددگار کی ضرورت تھی جو صاحب تجربہ بھی ہو اور دیگر کاموں سے الگ رہ کر مسلسل ہندوستان اور قادیان سے متعلق مسائل میں میری مدد کر سکے, مجھ سے ہدایات لے اور ان پر عمل درآمد کروائے. اس سلسلے میں بھی آفتاب احمد خان صاحب کو غیر معمولی مؤثر قابل تعریف خدمت کا موقع ملا اور میرا بہت سا بوجھ بٹ گیا اور مسائل آسان ہوئے. عام طور پر دیکھا گیا ہے کہ جب کسی کو بات سمجھائی جائے تو تجربہ کار آدمی بھی اس میں کہیں نہ کہیں سمجھنے میں غلطی کر جاتے ہیں, اور بار بار پوچھنے اور نگرانی کے باوجود سقم رہ جاتے ہیں. لیکن خدا تعالیٰ نے آپ کے یعنی یونائٹڈ کنگڈم کے امیر صاحب کو یہ ملکہ عطا فرمایا ہے کہ وہ ایک ہی دفعہ بات سمجھ کر اس کے تمام پہلوؤں کو خوب اچھی طرح ذہن نشین کر لیتے ہیں اور پھر ان کو عمل درآمد کے سلسلے میں یاد دہانی کی ضرورت پیش نہیں آتی. اگر ان کاموں میں مجھے بار بار الجھنا پڑتا تو کام اتنا زیادہ تھا کہ میرے لیے مشکل پیش آ سکتی تھی, مگر خدا نے بہت فضل فرمایا اور ایک اچھا مددگار اور نصیر مجھے عطا کر دیا. پاکستان سے چودھری حمید اللہ صاحب اور میاں غلام احمد صاحب نے بڑے لمبے عرصے تک بہت محنت کی ہے اور قادیان جا کر ان وہاں کے مسائل کو سمجھا اور میری ہدایات کے مطابق ہر قسم کی تیاری میں بہت ہی عمدہ خدمات سر انجام دیے ہیں. ورنہ قادیان کی آبادی اتنی چھوٹی ہے, احمدی آبادی, کہ ان کے بس میں نہیں تھا کہ اتنے بڑے انتظام کو سنبھال سکتے. تمام مرد زن عورتیں بچے ملا کر اس وقت کل 1800 کی تعداد میں قادیان میں درویش اور بعد میں آنے والے بس رہے ہیں, اور اتنا بڑا جلسہ جس میں تقریباً 24,000 مہمان شرکت کر رہے تھے اسے سنبھالنا उनके बस की बात नहीं थी, खुसूसन इसलिए भी कि कादियान की वो आबादी जो जमात अहम जो मरकजी हिस्से में आबाद है उसके पास मकान भी बहुत थोड़े हैं और बाहर से आने वाले मेहमानों के लिए, मुख्तलिफ ममालिक से आने वाले मेहमानों के लिए सहूलत की रिहाइश की सहूलतें मुहैया करना उनके बस की बात नहीं थी। इस ज़मन में इंग्लिस्तान ही के एक और मुखलिस खादिम जो अब्दुलरशीद साहिब आर्किटेक्ट और उनके साथियों का जिक्र भी ज़रूरी है, उनको भी दुआ में याद रखना चाहिए क्योंकि तामीरी कामों में उन्होंने बहुत ही मेहनत से और शौक़ और वलवले से हिस्सा लिया है, बहुत कीमती वक्त खर्च करके मेरी हदायत पर कादियान भी बार बार जाते रहे और तामीरी मनसूबा बंदी में उनको और उनके साथ एसोसिएशन के साथियों को खुदा के फजल से ख़ास खिदमत की तौफीक मिली है। ये काम अभी जारी हैं और कादियान में जो तामीरी मनसूबे हैं ये इंशाल्लाह आइंदा कई सालों तक फैले रहेंगे और काम बढ़ता रहेगा और मैं उम्मीद रखता हूँ कि जिस इखलास के साथ पहले तमाम दुनिया के अहमदियों ने जिनको इंजीनियरिंग से ताल्लुक़ है खिदमत में हिस्सा लिया है आइंदा भी इंशाल्लाह अल्लाह ताला उनको तौफीक अता फरमाता रहेगा। कादियान के नाज़िर साहिबाला सरदार मिर्ज़ा वसीम अहमद साहेब और उनके साथी नाज़िरों और नायब नाज़िरों ने भी बहुत लंबा अरसा इन इंतज़ाम को मुकम्मल करने में बहुत मेहनत से काम लिया है और इलाके में कादियान के दरवेशों का जो नेक असर है उसके नतीजे में इलाके से तावन भी बहुत मिला है और वो सब तावन करने वाले भी हमारे शुक्रिया के मुस्तहिक हैं। हिंदुस्तान की हुकूमत ने भी हर तरह से तावन किया और पंजाब की हुकूमत ने भी बहुत ही गैरमामूली तावन किया है, यहाँ तक के तमाम अरसा जब तक मेरा वहाँ क़याम रहा है मुख्तसर अरसे के लिए थोड़ी देर के लिए कहीं जाना होता था तब भी वहाँ पुलिस के थाने के इंचार्ज और उनके साथी बहुत ही मुस्तैदी के साथ आगे पीछे हर तरह निगरानी करते थे और बाहर निकलने की सूरत में जब कादियान से बाहर कुछ अरसे के लिए जाना पड़ा चंद घंटे के लिए उस वक्त भी कोई 40-50 अफराद पर मुश्तमिल नफरी पुलिस की थी जिसमें जगह जगह के DSP भी शामिल होते रहे और इंस्पेक्टर पुलिस वगैरह बहुत ही मुस्तैदी के साथ इस तरह उन्होंने खिदमत का हक अदा किया जैसे कोई अहमदियत लगन के साथ खुद शौक़ से हिस्सा ले रहा हो। तो ये सारी चीज़ें ऐसी हैं जिनमें साफ अल्लाह ताला की तकदीर कार फरमा दिखाई देती थी। कादियान के बूढ़ों मर्दों औरतों बच्चों ने तो अपनी ताकत की आखिरी हदों को छू लिया जिस हद तक उनके लिए मुमकिन था उनकी खिदमत की, लेकिन बाहर से जाने वालों ने भी माशाल्लाह उनके काम को आसान करने में भरपूर हिस्सा लिया है। इंग्लिस्तान की जमात को भी खुदा ने तौफीक बख्शी, बहुत ही मुस्तैद कारकुन यहाँ से गए हैं और मुसलसल अनथक रंग में उन्होंने वहाँ खिदमत की है। इसी तरह पाकिस्तान से कसरत के साथ शामिल होने वालों में से एक बड़ी तादाद को बहुत उम्दा और काबिल क़दर खिदमत की तौफीक मिली। इसी तरह हिंदुस्तान की जमातों में से दूर दूर से आए हुए मेहमान भी थे और मेज़बान भी बन गए थे और हर मौके पर जब भी उनकी खिदमत की ज़रूरत पेश आई है उन्होंने बड़े शौक़ और वलवले के साथ उसमें हिस्सा लिया। इस सिलसिले में उड़ीसा की जमात, कर्नाटक की जमात और केरला की जमात, कश्मीर की जमात, आंध्र प्रदेश की जमात, पंजाब की और दिल्ली की जमातें ख़ास तौर पर काबिल ज़िक्र हैं। इन सब जमातों में बहुत ही वलवला और जोश पाया जाता है। दिल्ली के क़याम के दौरान चूँकि مقامی سیکیورٹی کی ضروریات کے لیے دہلی کی جماعت میں کافی افراد نہیں تھے، اس لیے وہاں آندھرا پردیش کے نوجوانوں نے بہت ہی خدمت کی ہے، دہلی والوں نے بھی بھرپور حصہ لیا، اور اسی طرح کشمیر اور دوسری جگہوں سے آنے والے افراد کو بھی خدا نے توفیق بخشی. غرضی کے جلسے میں کام کرنے والے اور خادم اور مخدوم دونوں ہی ایک دوسرے کے ساتھ اس طرح مل جل گئے تھے کہ میرے اور تیرے کی تمیز ممکن نہیں رہی. ہر شخص میزبان بھی تھا اور مہمان بھی تھا، اور یہ ایک ایسا بھرپور جذبہ تھا جو میں سمجھتا ہوں کہ جماعت احمدیہ ہی کا اعجاز ہے. اور دنیا کے پردے میں ساری دنیا میں آپ تلاش کر کے دیکھ لیں، چراغ لے کر ڈھونڈیں، آپ کو ایسی جماعت کہیں نظر نہیں آئے گی جو خدا کے فضل کے ساتھ اس طرح گہرے باہمی محبت کے رشتوں میں منسلک ہو کہ خادم اور مخدوم کی تمیز اٹھ جائے، ہر شخص خادم بھی ہو اور ہر شخص مخدوم بھی ہو. اس پہلو سے جب میری نظر حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے اس ارشاد پر پڑتی ہے کہ سید القوم خادمہم، تو اس کی ایک نئی تفسیر سامنے ابھرتی ہے. آپ نے فرمایا کہ سردار، قوم کا سردار وہی ہوتا ہے جو قوم کا خادم ہو. سردار کے لیے خادم ہونا ضروری ہے، اور قوم کے لیے ضروری ہے کہ خادم ہی کو اپنا سردار بنایا کرے. یہ دونوں پیغام ہیں. لیکن جماعت احمدیہ پر جس شان کے ساتھ اس مضمون کا اطلاق ہوتا ہے، اس سے یہ بات میرے ذہن میں ابھری کہ اس دنیا کے آپ ہی خادم ہیں اور آپ ہی مخدوم ہیں، کیونکہ یہ دونوں صلاحیتیں یکجا طور پر جماعت احمدیہ کے سوا اور دنیا کی کسی جماعت میں اکٹھی نہیں مل سکتی. اب نظر دوڑا کے دیکھیں، مسلمان ہوں یا غیر مسلم ہوں، ترقی یافتہ مغربی اقوام ہوں یا پیچھے رہ جانے والی مشرقی اقوام، کسی مذہب سے تعلق رکھنے والی ہوں، کسی جغرافیائی حدود سے تعلق رکھنے والی ہوں، یہ اعلیٰ شان کا امتزاج کہ خادم مخدوم ہو جائے اور مخدوم خادم بن جائے، یہ جماعت احمدیہ کے سوا دنیا میں کہیں دکھائی نہیں دے گا. بس ان معنوں میں آپ نے اپنے عمل سے یہ ثابت کر دکھایا ہے کہ آپ ہی حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی اس عظیم الشان عارفانہ تعریف کے مستحق، اور اس تعریف کے نتیجے میں آئندہ دنیا کے سردار بننے والے ہیں، کیونکہ آپ کے اندر یہ دونوں صلاحیتیں اکٹھی کر دی گئی ہیں. اب جہاں تک آئندہ زمانے کے حالات کا تعلق ہے، جیسا کہ میں نے بیان کیا ہے، میں سمجھتا ہوں یہ جلسہ ایک تاریخ ساز جلسہ تھا، محض تاریخی جلسہ ہی نہیں تھا، کیونکہ حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کی بہت سی پیشگوئیاں اس کے ساتھ وابستہ ہیں، اور ان پیشگوئیوں کے مطالعہ سے معلوم ہوتا ہے کہ اس جلسے کے بعد خدا تعالیٰ اپنی فضلوں کی ہوا چلائے گا اور ہر طرف غیر معمولی ترقی کے سامان پیدا ہوں گے. اس ضمن میں ایک خوشخبری تو ہندوستان چھوڑنے سے پہلے ہی وہاں مل گئی، خدا تعالیٰ کے فضل کے ساتھ سکھر کے دو اسیران راہ مولا لمبی مشقتوں اور دکھوں کے بعد آزاد کیے گئے. آج صبح ہی کراچی میری بات ہوئی تو وہاں سے مجھے بتایا گیا کہ اللہ کے فضل سے یہاں تو جماعت میں ایک جشن کا سا سما تھا، اور بہت ہی عزت و محبت سے جماعت نے ان سے سلوک کیا اور غیر معمولی خوشیوں کے سامان تھے. تو یہ بھی اسی مقدس جلسے کی برکتوں میں سے ایک برکت ہے، اور اس یقین دہانی کے لیے کہ خدا کی طرف سے خاص تقدیر کے طور پر یہ نشان ظاہر ہوا ہے، جب میں آج دفتر میں ڈاک دیکھنے گیا تو سندھ سے گوٹھلم دین سے آئے ہوئے خط میں ایک خواب درج تھی. یہ گوٹھلم دین کنری ضلع تھرپارکے کے قریب ایک گاؤں ہے جہاں ابتدا میں کچھ احمدی ہوئے تھے، اور ان کے اخلاص کے وجہ سے اور غیر معمولی خواہش کے نتیجے میں کہ میں خود وہاں جاؤں، بہت پہلے کی بات ہے، میں گنڈی سے وہاں گیا، وہاں لمبی مجلس لگی، اور اللہ کے فضل سے تقریباً سارے گاؤں کو ہی احمدیت میں شامل ہونے کی توفیق ملی. تو اس پہلو سے اس گاؤں کے ساتھ میرا خاص تعلق رہا ہے اور میں پوچھتا رہتا ہوں. تو جانے سے پہلے میں نے ایک خط لکھا تھا کسی احمدی دوست کو, وہ پرانی باتیں یاد کرا کے اور بعض پرانے نام لے کے اپنے محبت بھرا پیغام بھیجا تھا. اس کے جواب میں ان کا خط آیا ہوا تھا, اور خاص بات انہوں نے یہ لکھی کہ میں نے رویا میں دیکھا ہے کہ ہمارے سکھر کے اسیر آزاد ہو گئے ہیں اور اللہ کے فضل سے بہت خوشی کا سماں ہے اور میرے گھر بھی وہ تشریف لاتے ہیں. تو ایک ہی رویا ہے سارے اس ان خطوں میں, ایک مہینے کے خطوں میں, جن کا تعلق سکھر کے اسیروں کے ساتھ تھا. اور ساتھ انہوں نے دعا دی ہے کہ خدا کرے میری یہ رویا پوری ہو جائے. چنانچہ بیشتر اس کے کہ میں وہ خط پڑھتا, اللہ تعالیٰ کی تفضل سے وہ رویا پوری ہو چکی تھی. یہ اللہ تعالیٰ کے انداز ہیں پیار کے اظہار کے, اور یہ یقین دلانے کے لیے کہ یہ اتفاقی حادثات نہیں ہیں, جو کچھ ہو رہا ہے تقدیر الہی کے مطابق ہو رہا ہے. ورنہ ایک سے زیادہ خط الجھے ہوئے خیالات کے آتے ہی رہتے ہیں, جس میں مبہم سے رنگ میں بعض خوشخبریاں بھی ہوتی ہیں, لیکن ایسی واضح خوشخبری صرف سکھر کے رویا امیر سیروں سے تعلق رکھنے والی, اور اس کی ٹائمنگ کس طرح وہ خط لکھا گیا اور کس وقت پہنچا جبکہ وہ خبر بھی پہنچ رہی تھی, یہ ساری باتیں اہل ایمان کے ایمان کو بڑھانے کے موجب بنتی ہیں. بس یہ بھی قادیان کے اس جلسے کی برکت اور اس کے بعد کے آنے والے پرفضا دور کی خوشخبری ہے, اور اس کے آغاز کی وہ لہریں ہیں جو بعض دفعہ اچھے موسم آنے سے پہلے ہوا میں پیدا ہوتی ہیں اور انسان کی روح کو طراوت بخشتی ہیں. بس میں سمجھتا ہوں کہ انشاءاللہ آئندہ اور بھی خدا تعالیٰ کی طرف سے بہت سی خوشخبریاں نصیب ہوں گی. قادیان کے مسائل میں سے ایک بڑا مسئلہ وہاں کی تھوڑی آبادی ہے. بعض دوستوں کو قادیان کے اس سفر کے نتیجے میں بہت امیدیں بن گئیں کہ اب قادیان کی واپسی قریب ہے, لیکن میں جماعت کو سمجھانا چاہتا ہوں, گزشتہ خطبے میں بھی میں نے مختصراً اس پر گفتگو کی تھی, کہ واپسی کوئی ایک دم آنن فانن رونما ہونے والا واقعہ نہیں ہے. حضرت مسیح موعود علیہ السلام کے الہامات سے تو یہ معلوم ہوتا ہے کہ خدا تعالیٰ ایک دفعہ لے کے جائے گا, پھر بار بار لائے گا, اور امن کے ماحول میں ایسا ہوتا رہے گا. اس لیے میں نہیں کہہ سکتا کہ خدا کی کیا تقدیر کب ظاہر ہوگی اور اس کا منشا کیا ہے. یہ بھی ہو سکتا ہے کہ ایک لمبے عرصے تک مرکز سلسلہ باہر ہی رہے, دارالحجرت میں ہی ہو, خواب دارالحجرت پاکستان کا ہو یا کسی اور جگہ کا, اور قادیان کے حالات ایسے ہوں کہ بار بار خلفائے سلسلہ کو خود وہاں جانے کی توفیق ملتی رہے اور باہر بیٹھ کر قریب کی نگرانی کا بھی موقع ملتا رہے. اس لیے خوابوں میں بسنا ان معنوں میں تو درست ہے کہ خدا تعالیٰ جو رویا دکھائے, جو خوشخبریاں دکھائے, ان امیدوں میں انسان بسا رہے, یہی ایمان کی شان ہے. لیکن ان معنوں میں خوابوں میں بسنا درست نہیں کہ اپنے مرضی سے اپنے من کی باتوں کو تقدیر بنا بیٹھے اور پھر یہ سمجھے کہ جو میری خواہشات اور تمنائیں ہیں جیسے میں سمجھا ہوں اسی طرح خدا کی تقدیر ظاہر ہوگی. یہ طریق درست نہیں ہے, یہ ایک بچگانہ طریق ہے. اس لیے سب سے پہلے تو جماعت کو اپنی امیدوں اور امنگوں کی صحت کا خیال رکھنا چاہیے, اور ان کو رستے سے بدکنے اور بھٹکنے نہیں دینا چاہیے. راستے وہی معین ہیں جو خدا تعالیٰ کی تقدیر میں مقدر ہیں اور جن کی خوشخبریاں اللہ تعالیٰ پہلے اپنے بزرگ بندوں کو, برگزیدہ بندوں کو عطا فرما چکا ہے. ان کی روشنی میں مختلف تعبیریں ہوتی رہتی ہیں, مختلف تعبیریں ہو سکتی ہیں, اور اس زمن میں بھی بہت سے خوش فہم لوگ अपने दिल की ताबीरों को ज़बरदस्ती उन इल्हामात और पेशगोइयों की तरफ मंसूब कर देते हैं, और बाज़ औक़ात तो फिर लोगों से शर्तें भी बांध बैठते हैं कि जो ताबीर हमने समझी है वैसा ज़रूर होगा। ये दुरुस्त तरीक़ नहीं है। इससे पहले भी हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में एक ऐसा वाक़या आया हुआ और आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया कि जो खुदा की तकदीर है वो तो ज़ाहिर होगी, खुशखबरियाँ तो बहरहाल पूरी होनी हैं, लेकिन अपनी मर्ज़ी से एक ताबीर करके उस पर तुम शर्तें बांध बैठो कि ये ज़रूर होगा, ये दुरुस्त नहीं है। लेकिन जो होना है उसकी तैयारी तो हम पर फ़र्ज़ है। मैं इस ज़मन में जमात को मुतवज्जे करना चाहता हूँ। एक शख्स ने हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम से क़यामत के बारे में सवाल किया तो आपने फरमाया तुमने उसके लिए क्या तैयारी की है। मुराद ये थी कि अगर तुम्हें दूसरी दुनिया में जाने का शौक़ है तो ये शौक़ एक बैरूनी शौक़ भी हो सकता है, ज़ाती दिलचस्पी नहीं बल्कि ताज्जुब के रंग में, इस्तेजाब के रंग में इंसान दिलचस्पी ले सकता है, और ये दिलचस्पी बेमानी और बेहकीकत है। अगर दूसरी ज़िंदगी को हकीकत जानते हो और शौक़ इसलिए है कि तुम्हें पता लगे कि तुम्हारी बहबूद किस चीज़ में है और मरने के बाद क्या होने वाला है, तो फिर तुम्हें उसकी तैयारी करनी चाहिए। और यही मज़मून है जो आज के हालात पर सादिक आता है। मुस्तकबिल के मुतलिक बाद लोग शौक़ से, जिस तरह आजकल बच्चों के ज़रिए इंसान पेशखबरियां करता है या आइंदा ज़माने को देखना चाहता है, वैसे दिलचस्पी लेते हैं। ऐसी दिलचस्पी कहीं कोई हकीकत नहीं है, एक बच्चगाना नफ्स का खेल है, इससे ज़्यादा इसके कोई भी माने नहीं। लेकिन एक मुस्तकबिल में दिलचस्पी ऐसी है जो ज़िंदगी के आला मकासद से ताल्लुक़ रखती है। एक इंसान अपने तन मन धन को इस्लाम और अहमदियत के आला मुस्तकबिल के लिए वक्फ कर देता है और आइंदा मुस्तकबिल में होने वाले वाक़यात उसकी सोचों का एक ऐसा हिस्सा बन जाते हैं जो उसकी दिल की फ़िक्रें होती हैं, उसके दिमाग के तफक्कुरात हैं कि खुदा जाने क्या हो और कैसा हो और मैं अपने फ़राइज़ सर अंजाम दे सकूँ या ना दे सकूँ। ये वो दिलचस्पी है जिसके मुतल्लिक आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि क़यामत का पूछते हो तो बताओ कोई तैयारी भी की है। तो जमात को अगर क़ादियान की वापसी में और जमात के आलमगीर इनकलाब में कोई दिलचस्पी है तो उसकी तैयारी करनी होगी। और क़ादियान के सिलसिले में अभी बहुत काम बाकी हैं। जो कुछ खुशखबरियाँ सतह पर नज़र आई हैं और आम आंखों ने देख ली हैं, इनकी मिसाल तो आइसबर्ग के उस थोड़े से हिस्से से है जो सतह समंदर पर दिखाई देता है। अक्सर हिस्सा तो उसका पानी में डूबा होता है, यानी बर्फ़ का तौदा जो समंदर में तैरता है उसकी थोड़ी सी टिप, थोड़ी सी चोटी है जो समंदर से बाहर नज़र आती है। एक दफ़ा मैंने पहले भी इसकी ये मिसाल दी थी, हिंदुस्तान के सफर में मुझे एक अहमदी दोस्त ने तवज्जो मैं उनको ममनून हूँ कि उन्होंने मुझे तवज्जो दिलाई। एक और तीन की नस्बत नहीं है बल्कि बर्फ़ की कसाफत पानी के मुकाबल पर जितनी कम है उसी नस्बत से उसका एक हिस्सा पानी से ऊपर निकलता है, और गालबन ये 10 में से एक हिस्सा बाहर होता है और 9 हिस्से अंदर, क्योंकि बर्फ़ की कसाफत 0.9 है। यानी पानी की कसाफत अगर एक है तो बर्फ़ 0.9 है, यानी हजम उसका ज़्यादा और वज़न कम। तो जिस नस्बत से वज़न कम होगा उसी नस्बत से उसका एक हिस्सा बाहर निकला होगा। तो बाज़ दफ़ा बाहर निकले हुए हिस्से भी बहुत बड़े बड़े दिखाई देते हैं। समंदर में सफ़र करने वाले जानते हैं, यानी जो जो इनका काम है शमाल और जनूब में जाना, और वह इन बातों के मुतलिक अपने ज़िंदगी के वाक़यात में बड़े दिलचस्प अंदाज में तस्करे भी करते रहते हैं। कि बाज़ दफ़ा पानी में से इतना बुलंद बर्फ़ का पहाड़ ऊंचा हुआ दिखाई देता है कि आदमी हैरत और इस्तेजाब में डूब जाता है। लेकिन अगर इंसान ये सोचे कि उससे 9 हिस्से ज़्यादा ज़मीन में डूबा हुआ पानी के अंदर वो डूबा हुआ पहाड़ है तो और भी ज़्यादा हैबत बढ़ती है। तो ये खुशखबरियाँ भी जब पूरी होती हैं तो इनका एक हिस्सा बाहर दिखाई दे रहा होता है और जो डूबे हुए हिस्से हैं वो मसाइल से ताल्लुक़ रखते हैं। जो मसाइल हल हो जाएं वो सतह समंदर से बाहर दिखाई दे रहे होते हैं और जो अभी डूबे हुए हैं वो उनसे बहुत ज़्यादा होते हैं। बस हमें उन डूबे हुए मसाइल की तरफ तवज्जो करनी होगी। कादियान की अजमत और इज्जत और जलाल और जमाल को बहाल करने के लिए सारी दुनिया की जमातों को बहुत मेहनत करनी है और हिंदुस्तान की जमातों के खोए हुए वक़ार और मकाम को दोबारा बहाल करने के लिए सारी दुनिया की जमातों को बहुत मेहनत करनी होगी। इस सिलसिले में जहाँ तक आबादी का ताल्लुक़ है, मैं समझता हूँ कि हमें कादियान को इंडस्ट्रियलाइज करने में ज़रूर मेहनत करनी होगी। जब तक वहाँ तजारती और सनती मराकज़ क़ायम न किए जाएं, उस वक्त तक सही मानों में बाहर से अहमदी आकर वहाँ आबाद नहीं हो सकते और मुकामी अहमदियों का इनखला रुक नहीं सकता। इतनी बड़ी कुर्बानी दी है दरवेशों ने और बाद में आकर बसने वालों ने कि वहाँ पहुँच कर अंदाज़ा होता है, दूर बैठे उसकी बातें सुनकर आपको तसव्वुर नहीं हो सकता कितने महदूद इलाके में मिल रहकर उन्होंने सारी ज़िंदगी एक किस्म की कैद में काटी हैं और अपने दुनियावी मफादात को एक तरफ फेंक दिया, कुर्बान कर दिया और मुकामात मुकद्दसा की हिफाजत और उनकी निगहबानी के लिए अपनी अपने बच्चों अपनी बेगमात की ज़िंदगियां कुर्बान की। बहुत ही बड़ी अज़ीम-ओ-शान कुर्बानी है, इसका भी हक है और सारी दुनिया की जमातों पर यह फ़र्ज़ आयद होता है कि इनके हालात को बेहतर बनाने के लिए भरपूर कोशिश करें। चुनाचे यहाँ सफ़र से पहले जो मैंने तहरीक की उसके नतीजे में अल्लाह ताला के फजल के साथ सारी दुनिया की जमातों ने बहुत ही आला नमूना दिखाया और खुदा ताला ने ये तौफीक बख्शी कि सिर्फ कादियान ही नहीं बल्कि हिंदुस्तान की दीगर जमातों की भी इस ख़ास मौके पर खिदमत की तौफीक मिली और ये जलसा उनके लिए रूहानी बरकतें भी लेके आया और जिस्मानी बरकतें भी लेके आया और बहुत ही गैर मामूली तौर पर उन लोगों ने इसकी लज्जत महसूस की है। तो ये जो जिस्मानी तौर पर खिदमात हैं इसमें सारी दुनिया की जमातों ने हिस्सा लिया है वरना ये मुमकिन नहीं था और ये अच्छा हुआ कि पहले ये ऐलान कर दिया गया था कि आप लोग अपने तौर पर इनफरादी तौर पर वहाँ जाकर किसी को देने की बजाय जमात की मार्फत कोशिश करें, जो कुछ पेश करना है जमात को दें ताकि एक मरबूत तरीक पर मुनज़्ज़म मंसूबे के साथ जो जो ज़रूरतमंद हैं उनको ये बात चीज़ें पहुँचाई जाएं और उनकी इज़्ज़त नफ्स पर कोई ठेस ना आए। वरना इनफरादी तौर पर जब कोई इंसान किसी गरीब की खिदमत करता है तो लेने वाले की आँख झुकती है खा वो कितनी मोहब्बत से चीज़ पेश की जाए। बस खुदा तआला ने बहुत फजल फरमाया, इस नसीहत पर अमल करते हुए तमाम दुनिया के अहमदियों ने तो अपने तहाइफ मरकज़ की मार्फत भिजवाए और बहुत बड़ी रकूम इस सिलसिले में इकट्ठी हुई जिनके नतीजे में जो भी खिदमत की जा चुकी है वो ठोस है और मुख्तलिफ रंग के मुख्तलिफ तबकात के हालात को पेश नज़र रखते हुए आर्जी और बाज़ दफ़ा मुस्तकिल ज़रूरतें पूरी करने के सामान मुहैया हुए। आइंदा के लिए मैं समझता हूँ कि इस किस्म की इमदाद को की ज़रूरत को ख़त्म करना सबसे अहम खिदमत है। इमदाद करना जब ज़रूरत हो लाजिम है और ये जमात के आलमी फ़राइज़ में दाखिल है, लेकिन क़ुरान करीम ने जो ख़िदमत ख़ल्क़ का आला तसव्वुर पेश किया है वो ये है कि ज़रूरत उठा दो और किसी शख्स को मोहताज न रहने दो, बजाय इसके कि वो बाहर की बाहर मदद के लिए देखता रहे, वो इस नज़र से बाहर देखे कि कौन मोहताज है जिसकी वो ज़रूरत पूरी करे। ये वो आला शान की खिदमत की तालीम है जो कुरान करीम में मिलती है, जिस पर हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने नहायत ही हसीन रंग में अमल करके दिखाया है। बस ये दूसरा हिस्सा है जो मेरे नज़दीक बहुत ज़्यादा अहमियत रखता है और आलमगीर जमात अहमदिया को अब इस तरफ तवज्जो करनी चाहिए। इस ज़मन में जो हिंदुस्तान के ताजर हैं और हिंदुस्तान के इंडस्ट्रियलिस्ट हैं, उनके मुतल्लिक मैं वहाँ हदायात दे आया हूँ, वो इंशाल्लाह ताला कादियान की इक्तसादी बहाली के लिए पूरी कोशिश करेंगे। लेकिन बाहर की दुनिया से भी कसरत से लोग वहाँ जा सकते हैं और हिंदुस्तानी कवानीन को का लिहाज रखते हुए वहाँ कई किस्म की सनतें कायम कर सकते हैं। इसकी तरफ आने से पहले एक रोया में भी इशारा हुआ, जिसकी और बहुत मुबारक ताबीरों में से एक ये भी ताबीर है कि बाहर की दुनिया के सनतकारों और साहिब हैसियत अहमदियों को कादियान में खिदमत की तौफीक मिलेगी। जिस दिन मैंने कादियान से रवाना होना था, उस सुबह को रोया में देखा कि चौधरी शाहनवाज साहेब मरहूम मगफूर बहुत ही अच्छी सेहत में और बहुत खूबसूरत दिखाई देने वाले कादियान आते हैं और उनके साथ उनके ख़ानदान के अफराद और मर्दों को मैंने देखा है और दूर दूर के रिश्तेदार और मद्दा एक जमघट बना के इर्द गिर्द बैठे हुए हैं, बहुत ही मोहब्बत और तारीफ की नज़र से उनको देख रहे हैं। जो पगड़ी उन्होंने पहनी हुई है वो मुझे तो बहुत खूबसूरत लग रही है और बाकी उनको ये मशवरे दे रहे हैं कि नहीं इस तरह नहीं, आप इस तरह बांधें, कोई कहता है इस तरह नहीं इस तरह बांधें। तो मैं चॉइस साहब को कहता हूँ कि चॉइस साहब आप तो मुझे इतने अच्छे लग रहे हैं इसमें कि मैंने अपनी ज़िंदगी में आपको कभी ऐसा लगता नहीं देखा था। और चॉइस साहब ये कहते हैं और मुसलसल बगैर आवाज़ के भी उनके दिल की ये आवाज़ सुनाई दे रही है। बाकी सब मशवरे देने वालों कहते हैं तुम जो मर्जी दो, मैं तो वही मानूंगा जो मुझे ये कहेगा और किसी की बात नहीं माननी। बार बार उनके दिल से जिस तरह खुशबू उठती है, इस तरह ये आवाज़ उठकर मुझ तक पहुँचती है और मैं भी बड़े इत्मीनान और मोहब्बत से उनको देखता हूँ कि अल्लाह ने ख़ास इखलास उनको बख्शा है। कतन कोई परवाह नहीं कर रहा है कि कितने मद्दा हैं, किस तरह तारीफें कर रहे हैं और कैसे कैसे मशवरे दे रहे हैं और क्या यही कहते जा रहे हैं कि मैं तो वही मानूंगा जो ये कहेगा। चुनाचे उससे उसकी और बहुत सी मुबारक तबीरें हैं, उनमें एक ये भी है कि बाहर के अहमदी इंडस्ट्रियलिस्ट को कादियान जाकर खिदमत की तौफीक मिलेगी। और दूसरे इसमें यह पैगाम है कि बरकत उसी में होगी जो खलीफा की मर्ज़ी के मुताहिद काम हो, उसकी खुशनूदी के मुताबिक हो और अपने तौर पर या अपने हवाशी वगैरह के साथ उनके मशवरों पर चल कर अगर ख़ुद कोशिश करोगे तो वो खुदा के नज़दीक मकबूल कोशिश नहीं होगी। बस ये एक ताबीर है जो मैं समझता हूँ कि इस मज़मून से ताल्लुक़ रखती है जो मैं बयान कर रहा हूँ। और तमाम दुनिया के अहमदी ताजरों और सनतकारों को मैं नसीहत करता हूँ कि अगर इस नीयत से कि कादियान जो हज़रत अक़दस मसीह मौऊद अलैहिस्सलाम की पैदाइश और रूहानी पैदाइश का मकाम है, उसको उसकी खातिर वो अपनी तौफीक के मुताबिक कुछ खिदमत का हिस्सा लें तो कादियान की बहुत सी रौनकें बहाल हो सकती हैं जिनकी मरकज़ सिलसिला के आखिरी क़याम से गहरा ताल्लुक़ है। जैसा कि मैंने बयान किया है, एक लंबा अरसा मेहनत का काम है, मसाइल बहुत से हैं जो डूबे पड़े हैं आपको दिखाई नहीं दे रहे, मगर बहुत मसाइल हैं जो जिन पर नज़र पड़ती है तो ख़तरा महसूस होता है। आइसबर्ग की मिसाल जो मैंने दी है ये अमदन दी है क्योंकि इसमें जो हिस्सा बाहर दिखाई देता है बड़ा खुशनुमा लगता है और खुशखबरी का पैगाम होता है कि देखो एक ज़मीन की तरह का एक जजीरा सा समंदर के अंदर मिल गया। लेकिन जो डूबा हिस्सा हुआ हिस्सा है वो उससे लाइलमी के नतीजे में हमेशा हादसात हो जाते हैं और दुनिया के बड़े बड़े अजीमुशान जहाज निचले हिस्सों से टकराकर पाश पाश हो गए। तो मुराद ये है कि जो मसाइल गहरे हैं और डूबे हुए हैं उन पर अगर नज़र न रखी जाए तो वो ख़तरनाक हो सकते हैं। इसलिए कादियान से ताल्लुक़ रखने वाले उन मसाइल पर हमें नज़र रखना ज़रूरी है जो इस वक्त सतह से नीचे हैं। उनमें एक हिस्सा कादियान के दरवेशों की इक्तसादी बहाली का हिस्सा है जो बहुत ही अहमियत रखता है, और दूसरा हिस्सा कादियान के बाशिंदों में ये एहसास करवाना है कि जमात अहमदिया के वक़ार के साथ तुम्हारे दुनियावी फ़वाद भी वाबस्ता हैं। और ये वो एहसास है जो पहले ही उभर चुका है। मसलन इस दफ़ा जलसे में चूँकि गैर मामूली तादाद में बाहर से लोग तशरीफ ले गए थे और बाज़ दफ़ा ज़रूरत के मुताबिक उन्होंने वहाँ की दुकानों से चीज़ें खरीदी, बाज़ दफ़ा कादियान की मोहब्बत और शौक़ में कोई तोहफा घर ले जाने के लिए उन्होंने वहाँ से चीज़ें खरीदी। तो वहाँ के ताजरों के एक नुमाइंदा ने मुझे बताया कि हमारे तखमीने के मुताबिक 1,20,00,000 रुपए की शॉपिंग हुई है, जो कादियान जैसे कस्बे के लिए एक बहुत बड़ी चीज़ थी। चुनाचे यही वजह है कि बार बार ताजरों के वफूद आए और बड़ी मन्नत समाजत के साथ कहा कि आप लोग वापस आ जाएं, सारी बरकतें जमात की हैं, जमात ही का मरकज़ है, आपके बगैर कोई बात नहीं बनती। तो उनकी नज़र रूहानी रौनकों पर तो नहीं थी, उनके तो इक्तसादी फवायद पर नज़र थी। इसलिए पहलू से अगर वहाँ इक्तसादी खिदमत के काम हों तो इस इलाके पर बहुत उम्दा असर मुतरतब होगा और जो तलब पैदा हो चुकी है वो और ज़्यादा बढ़ेगी। इस तलब में सिर्फ इक्तसादी फवायद पेश नज़र नहीं थे बल्कि मुकामी तौर पर जो भारी अक्सरियत है वो सिखों की है, और सिखों ने दिल की गहराई से महसूस किया है कि ये जमात नेक जमात है, नेक लोगों की जमात है, और उनके दिल में नेकी की इज्जत और कदर है, और बिगड़े हुए हालात की वजह से वो अमन चाहते हैं। चुनाचे सिखों के बहुत बड़े बड़े वफूद, बड़े बड़े यानी हैसियत के वफूद जिनके पीछे कादियान की बहुत सी आबादी थी, उन्होंने मिलकर इस बात का इजहार किया कि हमने तो अपनी आंखों से देख लिया है कि असल कादियान की बरकत जमात अहमदिया से है, और सिर्फ ये कादियान तक महदूद नहीं है बल्कि अगर कादियान जमात में जमात अहमदिया वापस आ जाए तो सारे इलाके की बरकतें लौट आएंगी। ये जो तासुर है ये बगैर किसी लाख के, बगैर किसी बनावट के बेख्तियार दिलों से उठ रहा था। यहाँ तक कि एक मौके पर जब मैं सुबह की सैर करते हुए मुख्तलिफ इलाकों में चला जाता था, वापसी पर एक गुरुद्वारे के सरबराह मुझे मिले और उन्होंने कहा आप गुजर रहे हैं, अल्हम्दुलिल्लाह तो लफ्ज़ नहीं कहा, शुक्र है खुदा का कि हमें मौका मिल गया मिलने का। उन्होंने कहा हम यही बातें कर रहे थे कि आप आए हैं तो कादियान में बड़े मुरीद बनाए हैं, मुराद ये थी कि जमात अहमदिया के बहुत मद्दा पैदा हो गए हैं। और एक वफद ने तो ये कहा कि हम तो जमात अहमदिया के साथ ऐसा ताल्लुक़ रखते हैं कि हमें यहाँ के लोग आधा अहमदी कहते हैं, लेकिन सच्ची बात यह कि हम पूरे अहमदी हैं। तो ये जो खुदा ताला ने तईद की हवाएं चलाई हैं ये कोई बेमकसद हवाएं नहीं हैं और कोई आर्जी खुशियों वाली हवाएं नहीं हैं। खुदा ताला बता रहा है कि मैं दिलों को इस तरफ मायल कर रहा हूँ और इनको मुस्तकिल बांधने के लिए अब तुम्हें मेहनत करनी होगी और कोशिश करनी होगी, और जिन आला मकासद के लिए अल्लाह ताला ने दिलों को बदला है उन मकासद की पैरवी संजीदगी से करनी होगी। इस पहलू से मैंने जैसा कि बयान किया हमें वहाँ इंडस्ट्रियलाइज करने की बहुत ज़रूरत है कादियान को, ताकि बैरूनी गरीब जमातें कसरत से वहाँ जाकर आबाद हों। बहुत से गुज्जर मुसलमान हैं जो कादियान में आते भी रहे, बैठे भी करते रहे, फिर अपने कामों में उधर बिखर जाते रहे, उनको अगर मुस्तकिल कादियान में बैठने के सामान मुहैया हो जाएं, तो تو ان کے اندر استقامت پیدا ہوگی. یہ نہیں کہ آئے تعلق باندھا اور پھر رفتہ رفتہ وہ تعلق بھول گیا, بلکہ مستقل مستحکم تعلق پیدا ہوگا. تو اس طرح قادیان کی احمدی آبادی بڑھنے سے, اللہ تعالیٰ کے فضل سے, اس کی مرکزیت میں, مرکزیت کے مرتبے اور مقام میں رفت پیدا ہوگی اور ایک وزن پیدا ہو جائے گا. اس کے نتیجے میں اور بھی زیادہ علاقہ ایسی نظروں سے جماعت کو دیکھے گا کہ جیسے ہر وقت منتظر ہیں کہ کب آؤ اور برکتیں واپس لے کر آؤ. یہ جو احساس ہے یہ اتنا سنجیدہ احساس ہے اور اس تیزی سے وہاں ترقی کیا ہے کہ ایک سکھ لیڈر میرے پاس تشریف لائے, اپنے ساتھیوں کے ساتھ کافی بڑا وفد لے کر آئے تھے. انہوں نے کہا کہ جب آپ لوگ گئے تھے اور ہم لوگ یہاں آ کے آباد ہوئے تھے تو لوگ ہمیں کہتے تھے کہ مرزا صاحب کی پیشگوئیاں ہیں کہ ہم واپس آئیں گے, تو ہم آپس میں مذاق کیا کرتے تھے کہ باتیں تو ہم سن لیتے تھے لیکن باہر جا کے آپس میں مذاق کرتے تھے کہ یہ دیکھو یہ کیسی بچگانہ باتیں ہیں, ایک دفعہ گیا ہوا کب واپس آتا ہے اور کیسے آ سکتا ہے, ہم تو آباد ہو گئے اب یہاں. کہتے ہیں لیکن اب جلسے کے بعد ہم یہ باتیں کر رہے ہیں کہ مرزا صاحب کی ساری باتیں سچی تھیں اور ان لوگوں نے آنا ہی آنا ہے, اور یہ قادیان کو چھوڑنے والے نہیں اور بھولنے والے نہیں, انہوں نے لازماً آنا ہے اور وہ پیشگوئیاں ضرور پوری ہوں گی. تو خدا تعالیٰ نے دیکھیں آنن فانن کیسی فضا بدلی ہے. اور یہ جو باقی رہنے والی برکتیں ہیں ان میں سے یہ برکتیں ہیں جن کو سنبھالنا اور مزید ان کی افزائش کرنا جماعت احمدیہ کے نیک اعمال سے تعلق رکھتا ہے, محض نیک خواہشات سے تعلق نہیں رکھتا. بس جو میں نصیحت کر رہا ہوں اس کو سنجیدگی سے قبول کریں. جس کو قادیان میں کسی قسم کی صنعت قائم کرنے یا قادیان سے تجارت کرنے کی توفیق ہو اس کو اس میں ضرور کوشش کرنی چاہیے. قادیان کے درویشوں کو میں نے یہ نصیحت کی ہے کہ کشمیر وغیرہ سے, دوسرے ارد گرد کے علاقوں سے جو چیزیں باہر ایکسپورٹ ہوتی ہیں, تم لوگ مل کر چھوٹی چھوٹی کمپنیاں بناؤ, ان میں حصہ لو, باہر کے احمدی تمہارے ساتھ اس معاملے میں تعاون کریں گے, ہمیں لکھو کیا کچھ کر سکتے ہو, باہر سے ہم ایسے احمدیوں سے رابطہ کریں گے جو دوسری طرف سے ان کے مددگار ثابت ہوں. تو اس طرح اللہ تعالیٰ کے فضل سے تجارتیں چمکیں گی اور وہاں لوگوں کے لیے رزق کے اچھے انتظام پیدا ہوں گے, بہت سے احمدیوں کو امپلائمنٹ ملے گی, اور یہ نہیں ہوگا کہ بچے پلے اور پھر رزق کی تلاش میں ساری دنیا میں باہر نکل گئے, بلکہ ارد گرد سے دور دور کی جماعتوں سے احمدی بچے بڑے شوق کے ساتھ روحانی کشش کے علاوہ اپنے روزگار کی تلاش میں بھی قادیان آنا شروع ہو جائیں گے, اور اس طرح قادیان کی آبادی میں نمایاں اضافہ ہوگا. ایک حصہ ایسا ہے قادیان کی آبادی کا جس نے بہرحال قادیان کو سرے دست چھوڑنا ہی چھوڑنا ہے, اور وہ خواتین ہیں, بچیاں ہیں. چھوٹی آبادی میں رشتوں کے بہت مسائل پیدا ہو جاتے ہیں. قادیان کے مرد تو تلاش روزگار میں باہر نکل جاتے ہیں, ساری دنیا میں پھیلے ہوئے ہیں قادیان کے نکلے ہوئے نوجوان, مڈل ایسٹ وغیرہ میں بھی ہیں, اور باہر ان کی شادیاں بھی ہو جاتی ہیں, بچیاں پیچھے خالی رہ جاتی ہیں, اور ان کے لیے لازم ہے کہ باہر شادیاں کریں, کیونکہ قادیان میں تو وہ اتنی تعداد میں مقامی مرد وہاں بسنے والے موجود ہی نہیں ہوتے. اس لیے تمام دنیا کی جماعتوں کو میں نصیحت کرتا ہوں کہ برکت کے لیے اور خدمت کے لیے وہ جہاں تک جس کے لیے ممکن ہو قادیان سے رشتے تلاش کرے. اور اس سلسلے میں ناظر صاحب اعلیٰ قادیان کو براہ راست بھی لکھے اور مجھے بھی لکھیں, اور ناظر صاحب موریامہ سے بھی بے شک براہ راست رابطہ کریں. بہت سی ایسی بچیاں ہیں جو بہت ہی عمدہ تربیت یافتہ ہیں لیکن تعلقات کی کمی کی وجہ سے وہ جو ایک قید سی ان کے گرد ہے اس میں محدود ہونے کی وجہ سے وہ اور ان کے ماں باپ نہیں جانتے کہ اچھا رشتہ کہاں مقدر ہے. تو ساری دنیا کی جماعتوں کو منظم طور پر اس مسئلے کو حل کرنے کی کوشش کرنی چاہیے, اور میں سمجھتا ہوں کہ عمراء अगर वहाँ के रापता करके उनकी बच्चियों के गवायफ इस शर्त पर मंगवाएं कि तस्वीरों के साथ भिजवाएं, तफसील से भेजें, हम अपनी तहवील में रखेंगे, इज्जत और एहतराम के साथ इन गवायफ का ख्याल रखेंगे और मुनासिब रिश्तों को की रहनुमाई करेंगे कि फलां फलां जगह वो कोशिश कर लें। जमात अहमदिया का जो रिश्ता नाते का इंतज़ाम है, इसमें ये जिम्मेदारी जमात ना कबूल करती है ना कर सकती है, अकलन करनी भी नहीं चाहिए, कि दोनों फरीक को यकीन दिलाए कि रिश्ता अच्छा होगा और आप कर लें, और जमात की जिम्मेदारी है गोया के। ये बिल्कुल नामुनासिब बात है, ना जमात ऐसा करेगी ना जमात से ऐसी तवक्को रखनी चाहिए, वरना हर रिश्ता जिसमें कोई ना कोई उलझन पैदा हो जाए खुदा ना खास्ता, उसकी जिम्मेदारी जमात पर थोपी जाएगी। जमात की जिम्मेदारी ये होगी कि वो हत्तल मकदूर अपने इल्म के मुताबिक फरीकैन का तारुफ करवाएगी एक दूसरे से, और जो मालूमात इंसान को मालूम हो सकती हैं, और हर किस्म की मालूमात इंसान को नहीं हो सकती, अंदर के हालात ऐसे हैं जो खुदा के सिवा कोई नहीं जानता, वो सिद्क के साथ और सच्चाई के साथ फरीकैन तक पहुँचा देगी। इससे ज़्यादा जमात और कुछ नहीं कर सकती, और ना जमात से इससे ज़्यादा किसी को तवक्को रखनी चाहिए, लेकिन इन हदूद के अंदर बहुत मदद हो जाती है, वरना बाहर के रिश्तों में इतने अंधेरे हैं, इतने पर्दे हैं, ऐसी लाइलमी की बातें हैं, ऐसी धोखे की बातें होती हैं कि जो कुछ नज़र आता है वो अक्सर झूठ और फरेब ही होता है या अंधेरे की छलांग है। तो जमात अहमदिया को खुदा ताला ने तौफीक बख्शी है कि हर मसले के गिर्द एक रोशनी की फसील खड़ी कर देती है, उस रोशनी के नतीजे में बहुत कुछ देखने की तौफीक मिल जाती है। तो तजारत में भी और इंडस्ट्री में भी जमात का जो मरकजी निज़ाम है इसी हद तक काम करेगा, और रिश्तों के मामले में भी इसी हद तक काम करेगा, तारुफ करवाएगा और बहुत से अंधेरे दूर करेगा, लाइलमी ठीक नज़र आ रहा है, बाकी आपका काम है, आपकी अपनी तिजारत है, अपनी जिम्मेदारियां हैं, अपने रिश्ते करने हैं, दुआ भी करें, इस्तखारे भी करें, और मकदूर भर ज़ाती कोशिश करके मज़ीद छानबीन भी करें। तो इस तमहीद के बाद मैं तवक्को रखता हूँ कि रिश्तों के मामले में भी तमाम आलमगीर जमातें अपनी जिम्मेदारियाँ अदा करेंगी, ना सिर्फ वहाँ से रिश्तों के कवायद मंगवाएँ, बल्कि अपने यहाँ कुछ ऐसे लोग जो बाज़ बड़ी उम्र को पहुँच जाते हैं उनके नाम और तस्वीरें और कवायद भी कादियान भिजवाएँ, और दरमियानी उम्र के अच्छे रिश्ते भी, क्योंकि ज़रूरी नहीं कि सारी बच्चियों की उम्रें बड़ी हो रही हों, चंद की हो रही हैं, बाकी अक्सर ऐसी हैं जो अच्छी तालीम याफ्ता सुलझी हुई हर लिहाज से खुदा तआला के फ़ज़ल से नोक पलक से दुरुस्त और शादी की उम्र में हैं, तो उनके ऐसे लड़कों के कवायद भी भिजवाएं जिनको कादियान में शादी की ख्वाहिश हो, और वहाँ वाले भी उनको देखें, उनकी तस्वीरें उनके कवायद जान कर तो रबते कायम करना शुरू करें। इससे अगला जो कदम है उसका रिश्तों से एक ताल्लुक है, इसलिए मैं अब उसे बाद में बयान करता हूँ। बहुत से अहमदी दोस्तों ने जलसे के बाद इस ख्वाहिश का इजहार किया कि वो कादियान में जायदाद बनाएं, मकानात खरीदें और दूसरी जायदाद बनाएं, ताकि जलसा के दिनों में जो तंगी महसूस हुई थी वो आइंदा निस्बतन कम महसूस हो, जिस हद तक हो सके ठहरने वालों के लिए फराखी मैसर आए। और वो ख्वाहिश ये रखते थे कि बेशक अंजुमन के नाम पर ले ली जाए, रुपया वो भेजेंगे और सारा साल अंजुमन इस्तेमाल करें, जब हम जलसे पर आएँ तो हमें भी और हमारे मेहमानों को भी वहाँ ठहरने की सहूलत मिले। ये तजवीज़ अच्छी है, कादियान की बहाली के सिलसिले में ये भी ज़रूरी है कि हम वहाँ कसरत से जायदादें बनाएँ, लेकिन इस ज़मन में जो मुल्की कवानीन हैं उनको बहरहाल पेश नज़र रखना होगा, उसका हम मुतालिया करते हैं, करवा रहे हैं यानी, और इंशाल्लाह जमात की रहनुमाई होगी। लेकिन एक रास्ता ऐसा है जिसका रिश्तों से ताल्लुक़ है, जिस शख्स की शादी कादियान में या भारत की जमातों में हो जाए مثلا کشمیر میں بھی یہ مسئلہ بڑا ہے، ادھر اڑیسہ وغیرہ میں بھی ہماری بہت سی احمدی بچیاں اس عمر کو پہنچ رہی ہیں کہ زیادہ دیر ہو تو پھر مایوسی کی طرف مائل ہو جائیں گی. تو جن دوستوں کو ہندوستان میں جائیداد بنانے کی خواہش ہو، اگر ان کے عزیز مثلا شادی کی عمر کے ہوں، وہ وہاں شادی کروا لیں، تو جس بچی سے شادی ہوئی ہے اس کے رشتہ دار بھی ان کے نام پر جائیدادیں لے سکتے ہیں، وہ خود بھی لے سکتے ہیں. روپیہ بھجوانے میں آسانی پیدا ہو جائے گی، کیونکہ باہر کے رشتہ دار کو حق ہے کہ وہ اپنے عزیزوں کو وہاں روپیہ بھیج سکے. تو اقتصادی مسئلہ ہے جو اس معاشرتی مسئلے کے ساتھ تعلق رکھنے والا ہے. تو میں امید رکھتا ہوں کہ اس ضمن میں بھی دوست اس بات کو پیش نظر رکھیں گے کہ وہاں جائیداد بنانی ہے، اور ممکن ہو تو اپنے رشتہ داروں کے نام پر بنائیں، ورنہ ہر شخص کی جائیداد انجمن تو نہیں سنبھال سکتی. اور یہ بھی ابھی تحقیق طلب ہے کہ انجمن کو اس طرح بے نامی جائیداد خریدنے کی حکومت اجازت بھی دے گی کہ نہیں. اس لیے بہتر یہی ہے کہ جو جائز رستے ہیں، یعنی جائز تو سب ہی ہوئے ہیں، مگر جو معروف اور مستند رستے ہیں ان کو اختیار کیا جائے. زمینیں خریدنے کے سلسلے میں ایک میں رسید کرنا چاہتا ہوں کہ بعض لوگ اپنے تعلقات کے پیش نظر پھر پھرا کر بعض لوگوں سے سودے کر لیتے ہیں. قادیان کے حالات میں یہ بہت نامناسب اور جماعت کے مفاد کے منافی حرکت ہے. اگر ہم نے وہاں ریہیبلیٹیٹ ہونا ہے، جیسا کہ ہمارا پروگرام ہے اللہ تعالیٰ کے فضل کے ساتھ، اور جس طرح وہاں کی آبادی میں ایک طبی طلب پیدا ہو چکی ہے، تو یہ خطرہ ہے کہ وہاں کی جائیدادیں بہت تیزی کے ساتھ مہنگائی کی طرف مائل ہو جائیں. ابھی اس جلسے کے نتیجے میں ہی قادیان میں قیمتیں عام ہندوستان کی قیمتوں سے 1.5 گنا بڑھ گئی تھی. وہی چیزیں جو ہم قادیان میں 150 روپے کی لے رہے تھے، دلی میں 100 کی مل رہی تھیں، امرتسر میں بھی اسی قیمت پر. تو اگر یہ جائیدادوں کی طرف رجحان ہوا، جیسا کہ ہونا ہے اور ابھی سے آثار ظاہر ہیں، تو بے ہنگم طریق پر جائیدادیں خریدنے کے نتیجے میں جماعت کو بہت مالی نقصان پہنچے گا، اور مرکزی مفادات کو بھی نقصان پہنچے گا، انفرادی طور پر بھی ہر شخص نقصان اٹھائے گا. ایک آدمی چلاکی کر رہا ہے اپنی طرف سے کہ میں جلدی سے سودا کر لوں، بعد میں قیمتیں بڑھ جائیں گی. تو دراصل اس کی اس اجلت کے پیچھے ایک بدنیت ہی کار فرما ہوتی ہے، بدنیت ہی یا خود غرضی کہہ لیں. خالصتاً نیکی نہیں ہوتی جائیداد خریدنے میں، بلکہ یہ ہوتا ہے کہ اس وقت وقت ہے، میں لے لوں، کل کو جب مہنگائی بڑھے گی اور لوگوں میں طلب پیدا ہوگی تو اس زمین کا ایک حصہ میں بیچ کر تو بہت منافع حاصل کر کے دوسرے حصے پر اپنا مکان آسانی سے بنا سکتا ہوں. اسے بدنیتی نہ کہیں، لیکن خالص نیکی نہ رہی، بلکہ کچھ اغراض نفس بھی شامل ہو گئیں، اور اس کے نتیجے میں اس نے یہ نہیں سوچا کہ اگر میں اس طرح کھلی مارکیٹ میں جا کر قیمتیں خراب کرنے لگوں تو کل کو آنے والے میرے بھائیوں کو بڑا نقصان پہنچے گا. جماعت نے جو بڑی وسیع تعداد، بڑی وسیع رقبوں کی زمینیں حاصل کرنی ہیں، اور آئندہ جو ہمارے منصوبے ہیں ان کے لیے ضروری ہے کہ جماعت کے پاس کثرت سے وہاں زمینیں ہوں، اور تاکہ ان میں مرکزی منصوبوں پر عمل درآمد ہو سکے. ان کو بڑا شدید نقصان پہنچے گا. جو 1 لاکھ روپے کی چیز آج مل رہی ہے، وہ دیکھتے دیکھتے 1.5 لاکھ 2 لاکھ 3 لاکھ کی ہو جائے گی. تو وہی جماعتیں جو باہر سے قربانی کر رہی ہیں، ان کی قیمت خرید گویا کہ 1/3 رہ جائے گی، 1/3 مثلا. اور نقصان پہنچانے والے بھی وہی باہر کے لوگ ہوں گے، جو ایک طرف جماعت کی معرفت چندے بھی بھیج رہے ہیں، دوسری طرف ان چندوں کو ملیا میٹ کرنے کے بھی انتظام کر رہے ہیں. اس لیے یہ یاد رکھیں کہ کوئی شخص براہ راست وہاں کوئی سودا نہیں کرے گا. وہاں میں انجمن کو ہدایات دے آیا ہوں کہ جس نے سودا کرنا ہے وہ آپ کو لکھے یا مجھے لکھے، اور ہم ان کی خاطر تلاش کر کے مناسب قیمتوں پر جگہ ڈھونڈ کے دیں گے بغیر کسی منافع کے. آگے ان کا کام ہے، وہ پسند کریں یہ جگہ لینی ہے یا فلاں جگہ لینی ہے، لیکن پوری اعتماد کے ساتھ ان کو اس نظام کے مطابق چلنا چاہیے. ان کو اور اس سے زیادہ کیا چاہیے کہ ایک نہایت دنیا کا اعلیٰ درجہ کا نظام دیانتداری کے ساتھ ان کی خدمت کے لیے تیار ہے, اور ان کے اپنے آخری مفاد کا بھی یہی تقاضا ہے کہ انفرادی سودا بازیوں کے بجائے جماعت کی معرفت اپنا کام کریں. اور اس کے نتیجے میں ایک اور خطرے سے بھی ہمیں نجات مل جائے گی. بعض علاقے ایسے ہیں جہاں جماعت کو دلچسپی ہے کہ جماعت وہاں ضرور زمین بنائے. انفرادی لینے والے جب وہاں ایک دو اڈے بنا لیتے ہیں تو ساری سکیم تباہ ہو جاتی ہے. چنانچہ ایک دو ایسے واقعات میری نظر میں آئے. جماعت قادیان کے پھیلاؤ کی خاطر ہم نے ایک منصوبہ بنایا ہوا ہے. اس منصوبے میں جن علاقوں میں بعض آئندہ پروگرام تھے ان میں بعض لوگوں نے اپنے طور پر لے لی زمینیں. چنانچہ ان کو میں نے متنبع کیا, میں نے کہا درست نہیں ہے, اللہ تعالیٰ کا فضل ہے, جماعت میں بڑا اخلاص ہے. انہوں نے کہا جس قیمت پر ہم نے لی ہیں ہم حاضر ہیں, آپ واپس لے لیں ہم سے, یا چاہیں تو اس کے متبادل ہمیں کوئی جگہ دے دیں. چنانچہ بعض دفعہ متبادل جگہ دے دی گئی, بعض دفعہ اسی قیمت پر وہ زمین ان سے لے لی گئی. تو خدا کے فضل سے اب تک تو کوئی خرابی نہیں پیدا ہوئی, لیکن خرابی کے احتمالات دکھائی دینے لگ گئے ہیں. اس لیے میں ساری دنیا کی جماعتوں کو سمجھاتا ہوں کہ یہ بہت اچھا کام ہے, وہاں جائیدادیں لینی چاہیے, لیکن نظام کے مطابق, نظام کے رستے سے اور دستور اور طریقے کے ساتھ یہ کام کریں تاکہ ساری جماعت کا مفاد کے مفاد کے تقاضے پورے ہوں اور انفرادی مفاد جماعتی مفاد سے ٹکرائے نہیں. اب چونکہ وقت زیادہ ہو رہا ہے اس لیے ایک بات صرف آخری ایک شکریہ ادا کرنا چاہتا ہوں, اس کے بعد آج کے خطبے کو ختم کروں گا. وہاں کی سکھ آبادی نے جس محبت کا سلوک کیا ہے اس میں ایک خاص پہلو یہ تھا کہ اپنے مکانات پیش کیے. اور بعض لوگوں کو جب یہ خبریں ملیں کہ غیر احمدی آبادی میں بھی مہمان ٹھہرائے جا رہے ہیں تو بڑے ذوق شوق سے وہاں دوڑتے ہوئے آئے. بعض لوگ رات ٹھہرے رہے 12-1-2 بجے تک, جب تک قافلے آ نہیں گئے, کہ ہم اس وقت جائیں گے جب آپ ہمارے حصے کے مہمان دو گے. اور بعض ایسے خاندان جنہوں نے مہمان اپنے گھر ٹھہرائے تھے انہوں نے بعد میں ملاقاتیں کیں اور انہوں نے کہا کہ ہمیں ایسا سرور آیا ہے, ایسا لطف آیا ہے کہ کبھی زندگی میں ایسا مزہ نہیں آیا تھا. ایک کمرے میں ہم سب کٹھے ہو گئے اور سارا گھر مہمانوں کو دے دیا, اور مہمانوں نے بھی ہم سے ایسے محبت کا سلوک کیا ہے کہ یوں لگتا ہے کہ جیسے صدیوں کے آشنا ہوں, بچپن سے کٹھے رہے ہوں. تو یہ جو تحریک کی تھی یہ خاص طور پر اسی نیت سے کی گئی تھی. قادیان کو میں نے لکھا تھا کہ آپ کے پاس ساری محنتوں کے باوجود, کوششوں کے باوجود ابھی بھی مہمانوں کو ٹھہرانے کی جگہ نہیں ہے. آپ غیر مسلموں خصوصاً سکھوں تک پہنچیں اور ان سے کہیں کہ قادیان کے مہمان ہیں, تم بھی قادیان کے باشندے ہو, اس میں حصہ لو. اس کا فائدہ یہ ہوگا کہ دونوں طرف کے وسیع تعلقات ہوں گے, اور قادیان کی واپسی کا صرف اس چھوٹے سے حصے سے تعلق نہیں ہے جو اس وقت ہمارے قبضے میں ہے, سارے قادیان کے دلوں کا ہمارے قبضے میں آنا ضروری ہے. اور اس ضمن میں یہ جو کوشش تھی اللہ تعالیٰ کے فضل سے بہت ہی مؤثر, بہت ہی کامیاب ثابت ہوئی ہے. چنانچہ آنے سے پہلے جو وفود ملے ان میں سے ایک وفد اسی سلسلے میں ملا تھا, اس نے کہا کہ ہم پہ سے تو لوگ ناراض ہیں کہ ہمیں کیوں نہیں بتایا, اور جو ہم کس سے آئے لوگوں کو سناتے ہیں کہ اس طرح مہمان تھے, ایسے ایسے عجیب انسان تھے, ایسی شرافت کے ساتھ انہوں نے ہم سے برتاؤ کیا, ایسی محبت اور اخلاص کے ساتھ سلوک کیا, کہتے ہیں وہ کس سے سنتے ہیں, تو کہتے ہیں ہم کیوں رہ گئے پیچھے. تو انہوں نے مجھے یقین دلایا کہ آئندہ اگر آپ پہلے ہمیں اطلاع کریں تو قادیان میں شاید ہی کوئی گھر ہو جو مہمان رکھنے کے لیے تیار نہ ہو. اور اس وقت جو قادیان کی آبادی کا پھیلاؤ ہے, اگر جیسا کہ خدا تعالیٰ نے آثار ظاہر فرمائے ہیں وہ ان عہدوں پر قائم رہیں اور اللہ تعالیٰ ان کے دلوں کو اسی طرح احمدیت کی محبت سے بھرے رکھے, تو آئندہ مہمان ٹھہرانے کا مسئلہ کوئی مسئلہ نہیں رہے گا. جس طرح پرانے زمانے میں قادیان کی چھوٹی آبادی 30-30, 40-40 ہزار مہمانوں کو ٹھہرا لیا کرتی تھی, اب یہ آبادی جو وسیع ہو چکی ہے, کچھ اور بھی بہت سے مہمان خانے بننے والے ہیں, یہ سب ملا کر میں سمجھتا ہوں کہ 1.5-2 لاکھ تک بھی وہاں مہمانوں کو ٹھہرانے کا انتظام ہو سکتا ہے. उसके लिए तैयारी का जितना वक्त चाहिए उसी नस्बत से अल्लाह ताला हमारी तौफीक बढ़ा रहा है। इस दफ़ा हमने ख्वाहिश की थी 50,000 तक हुकूमत हिंदुस्तान इजाज़त दे दे, मगर तजर्बे ने बताया कि 50,000 की हमारे अंदर तौफीक नहीं थी, नहीं संभाल सकते थे। यानी पूरी कोशिश के बावजूद सारे कारकुन मिलकर भी काम करते तब भी वो वहाँ के कादियान के हालात ऐसे अभी नहीं हैं कि जमात अहमदिया कादियान में इतने मेहमान ठहरा सके, लेकिन अब वो वसतें पैदा होती दिखाई दे रही हैं और आगाज हो चुका है। तो अगले साल मैं समझता हूँ अगर खुदा ने तौफीक दी और यही उसका मंशा हुआ कि हम फिर वहाँ उस जलसे में जाएं, तो पहले की नस्बत 2-3 गुना ज़्यादा मेहमानों को वहाँ ठहराया जा सकेगा। बस हिंदुस्तान की हुकूमत ने जो 10,000 की शर्त लगाई वो मालूम होता है तकदीर खैर ही थी, जिसे हम तकदीर शर समझ रहे थे। हम समझते थे कि उन्होंने कहा जी हमारे साथ पूरा तआवुन ने किया, लेकिन हिंदुस्तान की हुकूमत कहती थी कि यहाँ के हालात ऐसे हैं, हमारी सारी फौजें, हमारी पुलिस वगैरह सारे पंजाब में इस तरह मसरूफ है कि हम जिम्मेदारी कबूल नहीं कर सकते इतने ज़्यादा आदमियों की, इसलिए तआवुन करना चाहते हैं मगर मजबूरी है। उनका तो ये उधर था, लेकिन दरअसल जो मुझे दिखाई दी है वो ये है कि इससे ज़्यादा कि हमारे अंदर अभी इस्तेताअत नहीं थी, ताकत नहीं पैदा हुई थी, इसलिए ताकत को बढ़ाएं तो अल्लाह ताला बाकी आसानियाँ खुद पैदा फरमा देगा, और ताकत को बढ़ाना भी उसी का काम है। इसलिए आखिर पर मैं एक दफ़ा फिर तमाम आलमगीर जमातों की तरफ से उन सब का शुक्रिया अदा करता हूँ जिन्होंने कादियान के जलसे को कामयाब बनाने में भरपूर हिस्सा लिया है, अपनों का भी, गैरों का भी, हिंदुस्तान की हुकूमत का भी, पंजाब की हुकूमत का भी, पाकिस्तान की हुकूमत का भी, कि उन्होंने कोई रोक नहीं डाली। और जैसा कि ख़तरा था कि मुआनदीन जो हसद की आग में जल रहे थे वो रस्ते में शरारत पैदा करेंगे, अल्लाह ताला का फजल है कि हुकूमत पाकिस्तान ने इस मामले में उनकी हौसला अफजाई नहीं की, वरना कई शरारतें पैदा हो सकती थीं, कई तकलीफ दे वाकयात रूनुमा हो सकते थे। अल्लाह ताला ने उस शर से भी हमें बचाया। इस पहलू से हुकूमत पाकिस्तान का भी मैं शुक्रिया अदा करता हूँ। आखिर पर दो ऐसे मरहूमीन के लिए दुआ की दरख्वास्त करता हूँ जिनका जमात इंग्लिस्तान से ताल्लुक़ था, और वो दोनों हम वहीं पीछे छोड़ के आए हैं। एक हमारे चौधरी कैप्टन मोहम्मद हुसैन सब चीमा, हाँ कैप्टन मोहम्मद हुसैन सब चीमा, वो जमात अहमदिया इंग्लिस्तान के एक बहुत ही प्यारे और हर दिलजीज इंसान थे। बड़ी उम्र के बावजूद उनका दिल जवान था, उनका जिस्म जवान सेहतमंद, हर किस्म के मुकाबलों में हिस्सा लेते, हर वक्त मुस्कराते रहते, और बड़ी उम्र में दीन की खिदमत का ऐसा जज्बा था कि एक दफ़ा मैंने तहरीक की कि गुरुमुखी जानने वाले हमारे पास कम रह गए हैं, तो उन्होंने बड़ी मेहनत के साथ इस गुरुमुखी ज़ुबान सीखी और इसमें बहुत आला सर्टिफिकेट हासिल किए। उनकी जो गुरुमुखी की तहरीर मैंने देखी है, अखबारों में भी छपती रही हैं, उनकी किताबत ही ऐसी खूबसूरत थी कि आदमी हैरान रह जाता था। ये सब उन्होंने इस उम्र में बलबले और जोश से काम सीखे। और इंग्लिस्तान की जमात में तो ये एक खला है जो बहरहाल रहेगा, जमात देर तक उनको याद रखेगी, उनके लिए दुआएं करती रहेगी। बाकी दुनिया की जमातों के लिए भी को भी मैं दरख्वास्त करता हूँ उनको अपनी दुआओं में याद रखें। उनकी बड़ी ख्वाहिश थी कि कादियान में दफन हो, इस ख्वाहिश का इजहार वो मुझसे भी कर चुके थे, और ये भी बड़ी ख्वाहिश थी कि मैं जनाजा पढ़ाऊँ। तो कादियान में उनकी अचानक वफात में से उनकी दोनों दिली ख्वाहिशात पूरी हो गई। बहिश्त मकबरे में उनको तदफीन नसीब हुई, मुझे उनकी कब्र पर जाकर दुआ की भी तौफीक मिली। दूसरे हमारे चौधरी आफ्ताब अहमद साहब भी एक ऐसे ख़ानदान से ताल्लुक़ रखते हैं जो हिंदुस्तान की जमात में बहुत मरूफ है, खिदमत दीन में पेश पेश, और सारा ख़ानदान, उनकी सारी औलाद ही अल्लाह के फजल से बहुत ही इखलास रखती है और सिलसिले के कामों में पेश पेश है। उनकी बेगम साहिबा की بہت خواہش تھی کہ وہ قادیان جلسہ دیکھیں، باوجود اس کے کہ بہت ہی خطرناک بیماری تھی، جگر بار بار کام کرنا چھوڑ دیتا تھا. میں نے ان کو مشورہ بھی دیا کہ آپ نہ جائیں، یہ بڑی خطرناک چیز ہے، یہ سفر کی صعوبت آپ برداشت نہیں کر سکیں گی. لیکن پتہ نہیں کیا کہہ کے ڈاکٹر کو سے اجازت لے لی کہ میں ٹھیک ٹھاک ہوں، کوئی بات نہیں. وہاں جا کر بہت زیادہ تکلیف بڑھ گئی. وہاں تو خدا تعالیٰ نے فضل کیا، وقتی جب دعا کے لیے بار بار وہ کہتی رہی ہیں اور ڈاکٹروں نے کوشش کی. جب ہم دلی آ کر دوبارہ گئے ہیں تو اس وقت وہ پاکستان کے لیے روانہ ہو چکی تھیں، ٹھیک تھیں. لیکن اب اطلاع ملی ہے کہ وہاں جا کر یہ تکلیف عود کر آئی اور ہسپتال میں داخل ہوئی. غالباً آپریشن ہونا تھا، ہوا یا نہیں میں اللہ بہتر جانتا ہے، مگر ہسپتال ہی میں وفات ہو گئی. اور بشتی مقبرہ ربوہ میں تدفین ہوئی. تو آپ کے نمائندوں میں سے ایک کو خدا تعالیٰ نے قادیان کے بشتی مقبرہ میں دفن ہونے کی سعادت بخشی جلسہ دیکھنے کے بعد، اور ایک کو ربوہ کے بشتی مقبرہ میں دفن ہونے کی سعادت بخشی. یہ تو سعادت ان کے لیے بھی ہے، ساری جماعت انگلستان کے لیے بھی ہے، لیکن ان کے اہل و عیال، ان کے بچے بہرحال غمگین ہیں اور ان کی جدائی کا دکھ محسوس کرتے ہیں. مرحومین کو بھی دعا میں یاد رکھیں اور اس خاندان ان خاندانوں کو بھی دعا میں یاد رکھیں. آج کا خطبہ جاپان ہمبرگ، جاپان ہمبرگ سے مراد جرمنی، اور پاکستان میں کراچی، اور موریشس میں سنا جا رہا ہے، اور پورے لنڈن میں بھی اس وقت مختلف جگہوں پہ ریلے ہو رہا ہے. ہمارے جسوال برادران نے ماشاءاللہ یہ بہت ہی عمدہ انتظام کیا ہے، اور قادیان میں بھی ان بھائیوں کو غیر معمولی خدمت کی توفیق ملی ہے. اگر یہ ہمت نہ کرتے، بہت ہی محنت اور کوشش سے کام نہ لیتے، تو وہاں کے خطبات یہاں سنائی نہیں دیے جا سکتے تھے. ایسے آلے ساتھ لے کے گئے جس پہ بڑے بوجھل اور بہت ہی محنت طلب تھے، ان کو وہاں جا کے انسٹال کیا، وہاں سارا انتظام سنبھالا. تو اللہ تعالیٰ نے جماعت انگلستان کو یہ بھی ایک سعادت بخشی ہے جلسے کے موقع پر کہ ان کے کارکنوں میں سے جسوال برادران کو غیر معمولی تاریخی خدمت کی توفیق بخشی ہے. اللہ ان کو بھی جزائے خیر عطا فرمائے. ان سب جماعتوں کو جو سن رہی ہیں خطبہ، ان کو میں جو صاحب یو کے کی جماعت کی طرف سے اور اپنی طرف سے السلام علیکم ورحمۃ اللہ وبرکاتہ کا پیغام دیتا ہوں. الحمدللہ نحمدہ ونستعینہ ونستغفرہ ونؤمن بہ ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یہدہ اللہ فلا مضل لہ ومن یضلله فلا هادی لہ ونشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ ونشہد ان محمدًا عبده ورسوله. عباد اللہ رحمکم اللہ، ان اللہ یامر بالعدل واللسان وإيتاء ذی القربى وینہا عن الفحشاء والمنکر والبغی یعظکم لعلکم تذکرون. اذکروا اللہ یذکرکم وادعوه یستجب لکم ولذکر اللہ اکبر.